श्रुति सम्वेकका साथमा शिक्षाका लागि नयाँ गन्तव्य यालापी कलेज अफ बिजनेस म्यानेजमेन्ट तीनकुने गैरीगाउँ काठमाडौँ बीएचएम र एमबीए अध्ययनका लागि यालापी कलेज
विजयादशमी 2071 को उपलक्ष्यमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा कार्यक्रम श्रुति सम्वेक परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै आएका छौं। सेतो धरती मदन पुरस्कार प्राप्त उपन्यास हो। यसको पाँचौं श्रृङ्खला हामीले गएको साता वाचन गर्दा यसको मुख्य पात्र आफ्नो माइती घर आइपुगेकी छिन्। उनी विधवा भइसकेकी छिन्। अब के हुन्छ सुनौ सेतो धरतीको छैठौं श्रृङ्खला पृष्ठ 113। बाटामा हिँड्दै गर्दा लाग्यो यो बाटोले पनि विभिन्न रूपमा हिँडायो मलाई। मेरा सबै कुरा थाहा छ यो बाटोलाई, म दुलै भएको कुरा, म विधवा भएको कुरा र मेरो तौल बढेको कुरा। सायद बाटोलाई गरुङ्गो लागिरहेको छ किनभने पोहोरभन्दा एक वर्ष ठुली भएकी छु। बाले भन्नुभयो घरमा जो जो आफन्त आउँछन् सबैले तँलाई नै भेट्न खोज्छन्, छिमेकीहरूले नि नानी कहिले ल्याउनुहुन्छ भनेर सोधिरहन्छन्, सबैजना देख्न आत्तिएका छन्। मेरो भने एक मनले भन्छ यस्तो विरूप हेर्न पनि सबैजना किन आत्तिएका होला, के मजा यस्तो रूप हेर्नमा। अर्को मन भन्छ मैले कति धेरै मानिसको माया पाएकी छु, सद्भाव पाएकी छु, करुणा र दया पाएकी छु। म विधवा नभएकी भए मैले यति धेरै मानिसहरूबाट यति धेरै दया माया र करुणा पाउने थिइनँ। फेरि अर्को मन भन्छ यति धेरै मानिसले सद्भाव राखेर पनि किन भगवान्ले सद्भाव राखेनन्, कि मानिसले नै सद्भावना राखेका हुन्। यो कुरा मैले बुझ्न सकेकी छैन। बा सँगसँगै हिँड्दा लाग्यो म फेरि पहिलेकै जिन्दगीमा पुग्न हिँड्दैछु, भरे घर पुगिन्जेलसम्म म अवश्य पनि त्यो पहिलेकै जिन्दगीमा पुग्नेछु। बाको हात समातेर घर पुग्दा जब म पहिलेको जस्तै हुनेछु आमा मलाई देखेर कति खुसी हुनुहुनेछ। आफन्त र छिमेकी जसले मेरो सौभाग्यको अन्तिम विदाई गरेका थिए ती पनि दङ्ग पर्नेछन्। बासँग बाटोमा धेरै कुरा हुन सकेन। उहाँको अनुहार मेरो जति खुसी र प्रफुल्ल छैन। म लामो लामो प्रश्न सोध्छु, बा छोटो छोटो उत्तर दिनुहुन्छ। कति कति प्रश्नको त उत्तरै दिनुहुन्न बा। यसअघि सानिमासँग यही बाटो फर्किँदा त्यसरी बात गर्दै फर्किए कि म अहिले बासँग कुराकानी हुनै सकेन। समयले मलाई आफैसँग धेरै कुरा गर्ने बनाएको छ जस्तो लाग्यो। हाम्रो गाउँ नजिकै एउटा ठुलो दोकान छ, त्यो हाम्रो किनमेल गर्ने दोकान हो। सानोतिनो बजार नै हो त्यो, गाउँ नजिकैको। हामी पुग्यौँ राम बजार। ती पसलेसँग बाको राम्रो चिन्जान र सम्बन्ध छ। बाले मलाई त्यो दोकानमा लिएर जानुभयो। ती पसले मलाई देखेर एक्कासी बोल्न सकेनन्। तिनी भक्कानिएको कुरा तिनका रसिला आँखा र लामो लामो सास फेराले भनिरहेको छ। चुचुच गरे अनि चुप भए। बाले मलाई दुई जोर जति कपडा किनिदिन खोज्नु भएको रहेछ। पसलेले चुपचाप थानबाट झिकेर काटे, पट्याएर प्याक गरिदिए। बाले ती सेता धोती चोलो र पछौराको पैसा दिँदा पसलेले लिन मानेनन्। कुन्नी किन हो लिन मान्दै मानेनन् भने पर्दैन दाई, म यसको पैसा लिँदै लिन्न। त्यसै त केही कुरा नि लिनुहुन्न साउजी, जति भए नि लिनै पर्छ तपाईँले। बाले पनि जिद्दी गर्नुभयो, तिनले पनि जिद्दी गरे। केही सिप नलागेपछि तिनले भने त्यसो भए पाँच पैसा दिनुहोस्। पसलबाट निस्केपछि यही कुरा सोद्धा बा केही बोल्नु भएन। उहाँलाई झिँझो लाग्ला भनेर पटक पटक सोधिनँ। यस्ता सेतो रङ्गहीन लुगा भगवान्ले मलाई सित्तैमा दिएका रहेछन् क्या हो, कतिपय पशुपन्छीलाई सेतो रङ सित्तैमा दिए जस्तै। यस्तो लुगा सित्तैमा लिनुभन्दा रङ्गीन लुगा, आफैलाई मन परेका लुगा, जति परे पनि पैसै तिरेर किन्न जाति, तर बा भन्नुहुन्छ जति पैसा तिरे पनि आफ्नो लागि राता लुगा किन्न पाउँदिनँ अरे। अब मैले कहिल्यै पनि, मेरो मन त खङ्गरङ्गै भयो। घर पुग्दा त आँगन र पिँढीभरि मलाई हेर्न विवल भएर कुरिरहेका रहेछन् आफन्त, साथीसङ्गी, छिमेकी। म पुग्नुभन्दा पहिल्यै मलाई छोएर जाने बतासले सबैलाई खबर गरिदिएछ रे, नत्र यतिका धेरै मान्छे, मेरो सौभाग्यलाई अन्तिम विदाई गर्दा भए जति नै मान्छे कसरी एकैछिनमा म नआउँदै जम्मा हुन सकेका। यतिका धेरै आँखाहरूले हेर्न मात्र कुरेका रहेछन् मलाई, तर यतिका धेरै ओठहरूले हाँस्नका लागि कुरेका रहेनछन्, कोही हाँसेनन्। यतिका धेरै मुखहरूले बोल्नका लागि कुरेका रहेनछन्, कोही बोलेनन्। बा चुपचाप पिँढीको खाटमा बस्नुभयो, म पनि बसेँ। सायद यी सबै मान्छेले यसरी नै चुपचाप मेरो सौभाग्यलाई विदाई गरेका थिए। जति धेरै मानिस जम्मा भएका छन् त्यति नै धेरै मौनता पनि जम्मा भएको छ। यति धेरै मानिसको यति लामो मौनताले मलाई आफैसँग पनि कुरा गर्न दिएन, म पालीको खाँबो जस्तै भएँ। आमा त बाहिर निस्कनै सक्नुभएको छैन, म भने भित्र पस्न हतारिएकी छु, तर पसेकी छैन। भिडलाई हेरेँ, त्यहीँ पवित्रा, कली, राधी कोही छैनन्। तिनको बिहे भयो भन्ने सुनेकी छु। पवित्राको त बुढासँग बिहे भयो अरे, कलीका दुलाह भने तन्नेरी छन् अरे। एक्कासी गोविन्दलाई सम्झे, त्यतिका मान्छेको भिडमा गोविन्द छैनन्। अहिले गोविन्द के गर्दै होलान्? मलाई अचम्म लाग्यो। म विधवा हुँदा मभन्दा धेरै दुःखी देखिन्छन् मेरा आफन्त र छिमेकी, तीभन्दा पनि बढी मेरा हजुरबा हजुरआमा, सबैभन्दा बढी मेरी बा आमा दुःखी देखिनुहुन्छ। मलाई थाहा छैन म कति दुःखी छु। सायद आफू विधवा भएकोमा म हाम्रो घर अगाडिको सयपत्री फुल जतिकै निशब्द छु। साँच्चै भन्ने हो भने घर आउन पाएकोमा खुसी छु म, तर अरू सबैलाई दुःखी देख्छु, उदास देख्छु। लाग्छ ती मलाई देखेर नै उदास भएका हुन्। म भित्र पसेँ, थाहा छैन मौन भिड कतिखेर सकियो। आमाले भन्नुभयो, आयुष नानी, तँलाई छोरी भएर होइन छोरो भएर बस्न लेखेको रहेछ। म ढुक्कसँग अविचलित भई आमाको अगाडि बसेँ। आमाले आत्तिएर भन्नुभयो, हल नानी, न आत्तिएल, तँ अब सधैँ छोरै भएर हामीसँग बस, हामीलाई पालेर बस। आमाको कुराले मेरो मन झन बलियो भएर आयो। हो, म छोरै त भएँ अब, जसको कपाल छोराको जस्तै छ, छोरीले जस्तो चुरा पोते सिन्दुर लगाएकी पनि छैन। बाले आँखाभरि आँसु पारेर भन्नुभयो, नरो नानी, हामीले बुढालाई दिएका होइनन्, डुँडालाई दिएका होइनन्। त्यस्ता राम्रा सुनका ठुनका आस्ता थिए, पढाइ थियो, धन सम्पत्ति थियो, अब क्यारम, उनको भागो भोग त्यति रहेछ। हिजोसम्म छोरी थिइस्, अब छोरो भइस्। म उहाँहरू जस्तो शोकाकुल पटक्कै भएकी छैन, घर आउन पाएर खुसी भएकी छु। बरु मन चङ्गा भएको छ, सेतो चङ्गा उडिरहेको छ निलो र सफा आकाशमा। बाका कुराले मलाई अझ बलियो बनायो, अझ छोरो बनायो। गर्व गर्दै सोचेँ, मेरो छातीमा छोरीका जस्ता चिन्ह पनि त पलाएका छैनन्, छोराको जस्तो छ मेरो छाती, छातीभित्रको आत्मबल पनि। म सधैँ छोरै भइराखौँ, हे भगवान्, मेरो छातीमा छोरीका जस्ता चिन्ह कहिले नपलाउन्, किनभने बा आमाले भने जस्तै मलाई छोरै भएर बाँच्न मन छ सधैँ सधैँ यो घरमा। तर उत्तिखेरै मेरो शरीरको मध्य भाग जहाँ म छोरी हुनुको अमेट्य छाप छ चसक्क चस्कियो।
आ,
आफूलाई हेर्न आँखा चिम्लिन्छु। एकैछिनमा आँखा खोल्छु र मेरो अगाडि बसिरहेकी पवित्रालाई हेर्छु। उनको र मेरो स्वभाव, हाम्रो अनुहार जत्तिकै फरक छ। पवित्र चरा हुन खोज्छिन्, तर म त चरा हुन खोजे पनि पुतली मात्र हुन्छु, सेतो पुतली। 11 वर्षका हामी 11 जस्तै हाम्रा खुट्टाहरू अगाडि बढाउँदैछौँ, बेसीतिर जाँदैछौँ। बेसीमा हाम्रो गोठ छ, पवित्राको पनि हाम्रो पनि एकै ठाउँमा, जसरी गाउँमा हाम्रो घर एकै ठाउँमा छ। स्वभावमा मात्र होइन, स्वरूपमा पनि हामी कति फरक भएका छौँ। उनी सधवा, म विधवा। मेरो ठुटे कपालले तिनको झम्की डोरी बाटेको 5 वटे कपाललाई उदास भएर हेर्छ। उनको हात चलाउँदा चुरा बज्छन्, मैले हात लाउँदा सन्नाटा बज्छ। तर यी सबै छोक र सन्तापलाई बिर्सेर हामी कुद्दैछौँ, पसिना आएको पनि बिर्सिएर कुद्दैछौँ। बेसी आइपुग्ने लाग्यो। बेसीको मुखैमा एउटा ठूलो आँपको बगैँचा छ, कसको हो मलाई थाहा छैन। मेरो आँखाले भन्दा पहिला पवित्राका आँखाले पाकेका आँप देखे। आँप पाक्ने बेला भयो, पवित्र टक्क रोकिन् र एकाएक तिनी चराबाट मानव बाँदर भइन्। बाँदरले झैँ फटाफट त्यति ठूलो आँपको रुखमा सजिलै चढिन्। मैले टुवा परेर हेरिरहेँ। उनी रुखका हाँगा हाँगै हिँड्न थालिन्। मैले त्यति पनि भन्ने भ्याइनँ। आमाले भन्नुभएको, केटी मान्छेले रुख चढ्न हुन्न रे। बाँदरले झैँ टपाटप टिप्दै आँप तल भुइँमा फ्याँक्न थालिन् र भनिन्, चाँडचाँडै टिपेर मजेत्रा पोको पार है, फेरि देख्छन् अरूले। उनले माथिबाट टिपेर फ्याँकेका आँप भुइँमा खस्न नपाउँदै समाउन खोज्छु, सक्दिनँ। चाँडो चाँडो भुइँबाट भए पनि टिप्छु, तर उनले रुखबाट भन्दा मैले भुइँबाट टिपेको ढिलो हुन्छ। मलाई भने असाध्यै डर लाग्यो, अरूले देखिरहे जस्तो लाग्यो। बगैँचाको मालिकले देखेर खेद्दै आयो भने भुइँमा भए कि मभन्दा चाँडै रुखबाट फदालेर पवित्र नै अघि अघि भाग्छिन् जस्तो लाग्छ। मैले आत्तिँदै भने, चाँडै ओर्ला अब, भयो क्या? उनी भने झन् मेरो कुरा सुन्दै नसुनी माथि टुप्पामा पुगिन्। मानौ मैले बाँदरलाई नै भनेकी हुँ। कस्तो उटुङ्गिया बानी उनको। रुखका टुप्पामा पुगेर तेर्सो हाँगामा टुक्रुक्क बसिन्। एउटा हातले हाँगो र अर्को हातले काँगर उल्ट्याएर समाइन् र त्यहीँबाट पिसा फेर्दै हाँसिन्। लाग्यो यो उनले गरेको जीवनको अत्यन्त विभत्स ठट्टा हो। पर पाखामा मैले भन्दा पहिले उनले नै एकजना मान्छेलाई देखिन्। म आत्तिएँ तर उनी आत्तिएनन्। चरा चाहिँ रुखमै छेल्लिन्, परबाट पनि हेर्दैमा कसरी चिन्न सके कि। भनिन्, तू मुन्छे यो बगैँचाको मुन्छे होइन क्या? ओर्लिँदै गर्दा रुखको सबैभन्दा तल्लो आँगामा समाएर तुर्लुङ्ग झुन्डिन् एकछिनसम्म र हल्लिन हावामा पिङ चाहिँ। म त एकदम डराएँ। अब त यिनका हातखुट्टा भाँचिने भए। डरले आँखा चिम्लिए, तर उनी हाँस्दै भुइँमा फदालिन् र हाँस्दै पोल्टाभरि आँप हालेर मेरो अघिअघि कुद्न थालिन्। अचम्म लाग्छ पवित्रलाई देखेर। पोल्टाभरि आँप बोकेर उनी त मैले भेटाउनै नसक्ने गरी मेरो अघिअघि कुद्न थालिन्। अग्ला अग्ला काण्डबाट बाख्राका पाठाले चाहिँ फदाल्दै कुदिन्। बेला बेलामा टक्क रोकिएर भनिन्, चाँडै आऊ न। म भने उनकी बुढी हजुरमामा जाएँ, पछि पछि ढिलो गरेर उनलाई भेटाउँछु। पाकेका आँप खाँदैछौँ। मैले सोधेँ, किन यस्तरी कुदेँ कि? माथितिर जान, गोठा बाली कुरिरहनु भएको होला, एकैछिनमा फर्कम्ला क्या? म तिनको पछि पछि लागेँ। असारका सुरुका दिनहरू, माथिको पानी सङ्ग्लो छ, पवित्राको मन जस्तै। उस त बढेको पनि छैन माथि, किनभने झरी परेको छैन। झरी परेपछि माथि पनि ठुलो हुन्छ, तमिलो हुन्छ। त्यसपछि माथि पवित्राको मन जस्तो हुँदैन। उनले प्रायः कोही पनि मान्छे नआउने ठाउँमा लिएर गइन्। खोला र चराको आवाज बाहेक हामी दुईको आवाज मात्र सुनिरहेकी छु। उत्साहित हुँदै भनिन्, पौडी खेलौँ न। मैले डराउँदै भने, मलाई आउँदैन नि क्यारम, पहिले खेलेर त हेर, आइहाल्छ नि। मलाई डर लाग्छ क्या? डर हटाइदेऊ त, पौडी खेल्न आउँछ। मैले आँटै गर्न सकिनँ। उनले त फटाफट आफ्नो लुगा फुकालिन्। वरिपरि कोही मान्छे नभएर होला, सबै लुगा फुकालिन्। अलिअलि लाज मान्ने उमेर त भएको छ, तर उनले कसरी सबै लुगा फुकाल्न सकेकी होलिन्। फुकाल न तिमी पनि, नाइके। उनले त पानीमा पसिहालिन्, पौडी खेल्न थालिन्। मलाई खोला तर्न त डर लाग्छ, कसरी पौडी खेलौँ? उनले साह्रै कर गरिन्, तर मैले पौडिन सकिनँ। किनारमा बसेर पानीले जिउ मात्र भिजाएँ। उनी भने माछा भइन्।
सहेनारी आ मिल गए तर्क
मनमनै सोचेँ, यो केटीले पनि के हुन जानेकी छ। कहिले चरा जस्ती हुन्छे, कहिले बाँदर जस्ती, कहिले बाख्राको पाठी जस्ती हुन्छे, कहिले माछा जस्ती। म भने उस्तै सेतो पुतली, त्यो पनि उड्न नसक्ने, हिँड्न मात्र सक्ने पुतली। यस्तै पुतलीको अभिगत कस्तो होला? खोला किनारको एक ठाउँमा दबदबे हिलो छ। उनले त्यो हिलोमा हात घुसार्दै भने, यस्तोमा माछा हुन्छ क्या? भोटी माछा। नभन्दै एकैछिनमा उनले मुठीभरिको माछो समाए। मैले त देखेकी पनि थिइनँ। उनले भनिन्, यही हो भोटी माछो। उनको हातमा त्यो माछा खुब छटपटाउँदैछ। म भने नछटपटाइकन खुब डराएँ। उनले बल गरेर मुठी कसिन् र मलाई भनिन्, समाउ त, अब डर लाम्छ क्या? कस्तो मजा आउँछ, केही हर्दैन यसले। उनले कर गरिन्, तर मैले आँट गर्नै सकिनँ। त्यसपछि पाकामा आएर पनि कर गरिन्, यसो के छोएकी थिएँ, चिच्याएछु अबुई, मलाई सर्प छोए जस्तै लाग्यो। उनले त्यसलाई पाखामा छोडिदिए। कालो भोटी माछो खुब छटपटाउन थाल्यो। त्यो छटपट्टीमा पवित्र मनोरञ्जित भइरहेकी छिन्। म भने त्यो छटपट्टीमा भित्रभित्रै त्यही माछा झैँ छटपटाइरहेछु। खप्नै सकिनँ र डराई डराई खुट्टाले नै त्यसलाई खोलातिर फ्याँकिदिएँ। त्यो पानीमा पौडिन थाल्यो। पवित्रले भनिन्, किन पानीमा फ्याँके कि? पोलेर खान कस्तो मिठो हुन्थ्यो नि। मैले भने, यो काम त माझी र बोटीहरूको मात्र होइन र। उनले भनिन्, उनीहरू नि हामी जस्तै हुन्छन्। त्यसपछि हामी हाम्रो खेत र गोठतिर गयौँ। घर पुग्दा सास पर्ने गरी हामी घरतिर जाँदैछौँ। हामी दुवैजना थाकेका हुनाले पहिले जसरी कुद्न सकेनौँ। चौतारोमा पुगेपछि हाम्रो बाटो छुट्टियो। उनी आफ्नो घरतिर लागिन्, म आफ्नै घरतिर। घर फर्किँदै गर्दा अनायासै उनको दुलाहको सम्झना भयो मलाई। उनका दुलाहा उनका बाभन्दा पनि दुई वर्ष जेठा छन्। हाम्रा हजुरबाका जस्तै लामा र मोटा च्याङ्ग्राको सिङ्जै घुम्रिएका जुङ्गा छन् तिनका। पवित्र भन्छन्, तिनले मलाई बाले झैँ माया गर्छन्, काकल लिन्छन्। तर म तिनलाई बाले झैँ माया गर्दिनँ, माया नै गर्दिनँ र घृणा पनि गर्दिनँ। सुरुमा तिनका जुङ्गा देखेर डराएकी थिएँ, पछि त घिन लाग्न थाल्यो। किनभने तिनका झाडी जस्तो जुङ्गाभित्र तमाखुको धुवै धुवाँले ध्वाँसिएका दाँत र ओठ छन्। कहिलेकाहीँ तमाखुको धुवाँ गनाउने मुख मेरो मुख नजिकै ल्याउँछन्। तर कठोर जस्ता लाग्ने जुङ्गा पनि तिनी हाँस्दा दयालु जस्ता देखिन्छन्। एक दिन उनले सोधिछन्, तपाईँका जुवा कसरी यस्ता भए? जुङ्गामुनिका दाँत झन् धेरै देखाउँदै हाँसेछन्। उनले दङ्ग पर्दै उत्तर पर्खिरहेन् भने, मल हालेर यस्तरी सप्रेका हुन्। तिनको हँस्यौली जवाब सुनेर उनी दङ्ग परेछन्। त्यति बेला लागेछ, यिनको जुङ्गामा हाल्ने मल कस्तो हुन्छ होला, कसरी हाल्छन् होला, यिनले जुङ्गामा हाल्ने मल कहाँ राखेका होलान्। देख्न पाए मल खातमा फ्याँकिदिन्थे। त्यसपछि तिनका जुङ्गा भोकभोकै मरेर सखाफ हुन्छन्। हाँस्ने कुराहरू नपाउँदा बेला बेला दुई वर्ष अगाडिको यो कुरा सम्झेर अझै पनि हामी दुवै मरिमरि हाँस्छौँ। घाम डुबिसक्यो तर उज्यालो बाँकी छ। त्यही उज्यालोसँग पिँढीमा बसेर बहिनीसँग गट्टा खेल्दैछु। हामीले गट्टा खेलेको हाम्रा दुई साना पाठाले पनि बुझे झैँ हेर्दैछन्। बेला बेला पाठाले मेरो घाँटी र कानतिर आफ्नो मुखले छोइदिन्छ र तातो सास फेरिदिन्छ। त्यही बेलामा दौडिँदै हतासिँदै पवित्र आइन्। मानौ उनको पछि पछि उनलाई खेद्दै बाघ आइरहेछ। खेल्ने छोडेर उनलाई हेरे, तलदेखि माथिसम्म। उनी मेरा अगाडि उभिएर लामो लामो सास फेरिरहेकी छन्। लाग्यो उनले भन्न खोजेको कुरालाई सासले रोक्न सकिरहेको छैन। के भो पवित्र? उनको मुखबाट शब्दभन्दा धेरै सास आइरहेछ। उनले चुरा पोते गहना राता लुगालाई एकैचोटि देखाएर भनिन्, खै के भो कुन्नी, तर मैले यो पनि यो पनि यो पनि लाउन नपाउने भएँ, अब केही पनि लाउन पाउन्न। अब मैले बुझेँ, केही पनि लगाउन नपाउन्न भन्नुको अर्थ उनले निर्वस्त्र बस्नुपर्छ भन्ने होइन। म आत्तिएँ उनका कुराले। कतै उनको हाल पनि मेरो जस्तै त भएको होइन? के भने के हो? फेरि उनले उही वाक्य दोहोऱ्याइन्। आफूले लगाएका चुरा पोते लुगा र गहना देखाउँदै उसरी नै आत्तिँदै भनिन्, मैले त यो पनि यो पनि यो पनि केही पनि लाउन नपाउने भएँ अरे क्या। उनका पछि पछि शोकाकुल जस्ता देखिने उनका दुईजना आफन्त आइमाई आएर आफूलाई नियन्त्रण गर्दै उनलाई फकाए, किन यसरी भागे कि? तिम्रा ससुरा बिरामी छन् अरे क्या, तिम्रो घर बुहारीको मुख हेर्छु भनेका छन् अरे, त्यही भएर लिन आएका तिम्रो घरका मुन्सीहरू। तिमीले यसरी आत्तेर भाग्नु पर्दैन, दुई चार दिन राखेर ल्याइदिन्छ नि तिमीलाई। पवित्रलाई ती दुई आइमाईले खुब फकाए, तर पवित्रले पुरै कुरा पत्याएकी छैनन्, किनभने उनी म जस्तै सोझी छैनन्। तर पवित्र छिन्, उनलाई ती दुई आइमाईले फकाएर लगे। मलाई लाग्यो पक्कै पनि उनको हाल मेरो जस्तै भएको हो। उनले यो कुरा बुझेर त्यसो भनेकी हुन्। उनी त बुढाको मायाले होइन आफ्नो श्रृङ्गार खोसिएकोमा बिलौना गरिरहेकी छिन्, विद्रोह गरिरहेकी छन्। तर पवित्र ती आफ्ना घरतिरका मान्छेहरूसँग जानै मानिनछन्, जति गर्दा पनि मानिनछन्। उनको घर टाढा पनि छैन, दुई घन्टा जतिको बाटो होला। जब उनी रुँदा रुँदै राति निदाइन् तब उनलाई अलग्ग बोकेर राति नै लगे अरे भन्ने कुरा भोलिपल्ट मैले थाहा पाएँ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन अमर न्यौपानेको उपन्यास सेतु धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। तिहार, म विधवा भएपछिको दोस्रो तिहार। पहिलो तिहार त मैले मान्नै पाइनँ, आफूले भनेको होइन अरूले भनेको मात्र मान्नुपर्ने ठाउँमा थिएँ। तिनीहरूले तिहार नमान भने मैले माने। घर अगाडि डुम्रीको बोट बाले पिङ हालिदिनु भएको छ। म र पवित्र पालै पालो खेल्दैछौँ। घर वरिपरि र आँगनको डिलमा टकमक्क फुल फुलेका छन्। टन्नै चराले त आकाशबाट हाम्रो घरले नै फुलको माला लगाएको जस्तो देख्छ होला। गाउँका दिदीहरू आए र नसोधी टपाट फुल टिप्न थाले। पिङ खेल्नै छोडेर भने, धेरै फुल नटिप्नु है, हामीलाई चाहिन्छ। किन चाहिन्छ नि नानी तिमीलाई? तिम्रा दाजुभाइ छैनन्? तिम्रा बालाई फुपुली ल्याइदिइहाल्छन्। हाम्रा त धेरै दाजुभाइ छन्, फुल चाहिन्छ टिप्छम्। गाई तिहार सम्झिँदै मैले चरको स्वरमा भने, हाम्रो घरमा गाई गोरु छन्, बाछा बाछी छन्। गाई तिहारमा तिनलाई लगाइदिनु परेन? तिनीहरू सबै गलल्ल हाँसे। एउटीले भनिन्, यहाँ मुन्छेलाई फुल छैन उसका पशुलाई। अर्कीले भनिन्, तिम्रो भाइ त त्यही बाछो होला हो नि त, कालो बाछो। अर्कीले बिस्तारै भनिन्, यो राणी त कति छुच्ची हो। मैले सुनिहालेर रिसाएर भने, तिमीहरूले चुरापोती लाएर के नापेका छौ र चुरा लाएको हातले फुल चोर्छ? अलि ठुली चाहिँ भनिन्, तिमीलाई त खुब कुरा गर्न आउँदो रहेछ, तिमीहरूलाई झन् खुब फुल चोर्न आउँदो रहेछ। तिमीहरूलाई पनि एक दिन राणी हुनु पर्ला, अर्कालाई त्यसै राणी साडी नभनौ। हुँदैन मामी त, तिमीहरू भावी हौ र? मैले सोधेँ। मलाई रुवाएर ती हाँस्दै गए आफ्ना घरतिर। एक डालो फुल लिएर गए, आँखाभरि आँसु र मनभरि एक झोला पिर लिएर आमा भाइतिर गए। भित्र भान्सामा सबै कुरा लगाए। आफ्नै जीवनको रातो फुल टिपिँदा कसैसँग केही गुनासो नगरेकी म आँगनका फुल छिमेकी दिदीहरूले टिप्दा आमासँग गुनासो गरिरहेछु। मानौ तिनीहरूले मेरो जीवनकै फुल टिपेका हुन्। ती दिदीहरूसँग रिसाउनुको साटो आफ्नो ठूलो पेटमा हात राखेर रुनुभयो आमा। छोरा बाँचेनन् भनेर मलाई र बहिनीलाई एउटै आँगनमा एउटै लगनमा बिहे गरिदिनु भएको अरे। न छोरा बाँचे, न मेरा दुला बाँचे। मेरो बिहे हुँदा पनि गर्भवती हुनुहुन्थ्यो आमा, त्यो त झन् नजन्मिँदै मरेछ पेटमै। त्यसपछि अहिले फेरि गर्भवती हुनुभएको छ आमा। आकाश हेर्न खोजे चाहिँ माथि हेर्नुभयो आमाले, तर धुवै धुवाँले पोतिएको कालो दलिन मात्र देख्नुभयो। तैपनि पेटको हात पेटमै राखेर रा मिठो कल्पना गरे चाहिँ भन्नुभयो, यो गर्भको त छोरै रहोस् र ऊ दीर्घायुको होस्। प्वाट्टै फुट्ला जस्तो भएर ठुलो भएको आमाको पेट देखेर म खुसीले गुदगुदिएँ। आमा भने स्याँ स्याँ गर्नुभयो। मैले आफैसँग सोधेँ, आमाको पेटभित्र भाइ होला कि बहिनी? यो रहस्य आमालाई पनि थाहा छैन। सायद मान्छेको पेटमा पनि आँखा हुने भएको भए यो रहस्य आमालाई थाहा हुने थियो। बहिनी रहेछ भने जन्मिएपछि सुत्केरी बेथालीभन्दा 100 गुणा बढी रुनुहुनेछ आमा। बा पनि खिन्न हुनुहुनेछ। म बा आमा खुसी भएको देख्न चाहन्छु। बा आमा खुसी भएको देख्दा मलाई त्यसै पनि रमाइलो लाग्छ। त्यसैले आमाको पेटभित्र भाइ नै होस् भनेर मैले भगवान्को नाम कम्तीमा 108 पटक लिएँ होला। त्यो ठुलो पेट देखेर सोध्छु आमा कसरी निहुरिनुहुन्छ र प्रत्येक दिन बिहान बाका गोडाको जल खानुहुन्छ होला। तैपनि आमा बाका गोडा धोएर जल खानुहुन्छ। आमा भन्नुहुन्छ बरु मलाई आफ्नै गोडा धुन गाह्रो हुन्छ। मैले आमाको पेट छामेँ। कस्तो साह्रो, आमाको पेट होइन पेटभित्रको बच्चा साह्रो हो भन्ने लाग्यो। म छुच्छीले फ्याट्ट भनेछु, आमा अब भाइ पाम्नु न है। आमा मेरा गाला र मुडुले टाउको मुसार्दै झन् रुनुभयो। उहाँको मुखले भन्यो, तिमी नै छोरो आउने नानी, अब भाइ किन चाहियो। तर आँसुले भनिरहेथे, तिमी अब छोरो पनि होइनौ छोरी पनि भएनौ, एक अभागिनी भयौ। मङ्सिर लाग्यो, जाडो बढ्दैछ, फुलहरू सुक्दैछन् झर्दैछन्, कतै कतै अलि हट्टाकट्टा र कान्छी फुलहरू मात्र बाँकी छन्। आमा सुत्केरी हुनुभयो, भाइ नै पाउनुभयो। हामी सबै उत्पात खुसी भयौँ। आमाले खुसी हुँदै भन्नुभयो, त अब यसको दिदी भइस्। मलाई भने देब्रे छातीमा चसक्क बिज्यो। बा आमाले मलाई छोरो भइस् भनेर फेरि झाँट्नु भएछ। छोरो पनि कहीँ दिदी हुन्छ त? म छोरो भएको भए त दाई पो हुने थिएँ। तर पनि भाइ देख्दा म खुसी भएँ। बा आमाले अब त छोरो भइस् भनेको कुरा बिर्सेर खुसी भएँ। दिदीहरू हाम्रो घर अगाडिबाट हिँड्दैछन्। म आँगनमा छु, तिनीहरूलाई देख्न साथमा हाँसेछु। उनीहरू पनि हाँसे। तिनै बाँकी हाँसेका फुललाई देखाएर भने, अब तपाईँहरूलाई फुल टिप्न दिन्न क्यारे म। उनीहरूले गिज्याउँदै भने, तिहार सकिहाल्यो नानी, क्यार छेऊ अब फुल। मैले भने, अर्को तिहारलाई, दुई चार दिनमै अब आफै झरेर जान्छन् सबै फुल, क्यार छेऊ। फेरि फुल्छ नि अर्को तिहारमा, एउटा सानो भाइलाई कति चाहिन्छ र सबै। तीमध्ये एउटीले नजिकै आएर मेरो टाउको मुसारिन्। माया गरेकी हुन् भन्ने थाहा पाएँ। मेरो मन त्यसै त्यसै कोमल भएर आयो। तिम्रो भाइ कस्तो छ नि? भाइ यस्तै छ, राम्रो, हामीलाई हेर्न दिन्छ। मैले उनको हात समातेर भाइ देखाउन ल्याएँ। अरू दुईजना दिदी पनि सँगै आए। अस्ति नै मेरो मनको फुल टिपे जस्तै लागेको थियो, उनीहरूले अहिले फुलाइदिए जस्तै लाग्यो। फेरि तिहार आयो। आमाले भन्नुभयो, त अब 12 वर्ष कि भइस। सायद 12 वर्ष एकदम महत्त्वपूर्ण हो क्यारे। 12 महिना, 12 राशि अनि 12 वर्ष। एक वर्ष एउटा भाइलाई कति फुल चाहिन्छ र फुरुक्क फुर्केर एक डालो टिपेँ। थाहै नपाई 12 माला हुनेछु म। जति वर्ष भएँ त्यति नै माला। 7 माला त भाइले नै लगाइदिएँ, बाँकी माला गाई र बाछा बाछीहरूलाई लगाइदिएँ। भर्खर एक वर्ष पुगेको भाइ, जो राम्ररी हिँड्न पनि सक्दैन, उसलाई मैले मालै मालाले पुरिदिएँ। उसको कलिलो निधारमा आफू रङ्गहीन भएर पनि सप्तरङ्गी टिका लगाइदिएँ। म उसकी दिदी, आफू रङ्गहीन भएर उसलाई रङ र फुलहरूले सजाइदिने दिदी। तर मेरो दाहिने हातको साइली औलाको टुप्पामा उसलाई टिका लगाइदिँदा सातै रङ पालै पालो मिसिएर लाग्यो, जसलाई मैले उत्तिखेर एउटा पुरानो र मैलो रुमालले पुछ्नु पर्यो। पुछेँ। गाई हेर्नु होइन, माथि कान्लातिर घाँस काट्न जाँदैछु। मलाई थाहा छैन बसन्त ऋतु आएको, तर थाहा छ चैत वैशाख आएको र देखेँ परबाट गोविन्द आएको। कता जान आएका रहेछन्? कोइलीले कोहो कोहो भन्दैछ, मनमा आफै आयो, यसो गोविन्दले भनिदिएको भए। मैले बोलाएँ, गोविन्द। नजिकै आए र एक पसर काफल दिए। हामी हरियो चौरमा बस्यौँ। तिम्रो घरतिर आम्दै थिएँ किन? मेरो हातमा रबरको एउटा खोल राखिदिए। सोधेँ, यो क्या हो? बेलुन। क्यार्नी हो यसलाई, यसभित्र हावा फुक्ने र उडाम्ने। आफूसँग भएको एउटा बेलुनभित्र हावा फुक्न थाले। बेलुन फुक्दा तिनका गाला पनि बेलुन जस्तै फुक्क भए। मुखभरिको हावा बेलुनमा भर्दै गए। पटक पटक अचम्म मानेर हेरे, हेरिरहे, कस्तो अचम्मको वस्तु। छोटो धागोले बेलुनको मुख बाँधेर उडाए। उडेको बेलुनलाई उनले बडो चलाखीका साथ च्याप्प समाते। धागो फुकाएर त्यहाँभित्रको हावा फ्याँके, मलाई पनि फुक्न सिकाए। उनले फुकेको जुठो बेलुन मैले पनि फुकेँ। हामी दुवैको सास त्यहाँभित्र मिसियो। त्यो बेलुन पनि मलाई नै दिए। संसारकै बहुमूल्य वस्तु पाए चाहिँ भए। दुईटा बेलुन भए मसँग। कहाँ ल्यायो? दाइले बनारसबाट। बेलुन देखेर भन्दा उनी देखेर खुसी भए, किनभने अक्षर चाहिँ उनले पनि बेलुन पनि मलाई चिनाए। मलाई नि दाइले बनारस लैजाने अरे, अब पढाम न। उनको बोलीको चर्को घामले मेरो मनको कलिलो हरियाली एक्कासी ओइलायो। यहीँ पढे हुन्न र? मैले सोधेँ। यहाँ पाठशाला छैनन्, गुरुको घरमा गएर पनि नि। बनारसमा राम्रो पढाइ हुने ठुल्ठुला पाठशाला छन् अरे, मलाई कसले सिकाइदिन्छ त नि अब पन्न? आफै पढ्दै जाऊ, हेरिरहेछ आफै चिनिन्छन् अक्षर। एकपल्ट देखेको मान्छे फेरि देख्दा चिने जस्तै। लेख्न नि, लेख्नु भनेको नि यहाँको बाटो हिँड्नु जस्तै त हो। हिँड्दै जाँदा हिँडेको बाटो आफै चिनिए जस्तै, लेख्दै जाँदा एकपल्ट लेखेका अक्षर आफै लेखिन्छन् चिनिन्छन्। एकपल्ट हिँडेको बाटो आफै याद भए जस्तै, एकपल्ट देखेका अक्षर शब्द पटक पटक लेखेपछि आफै याद हुन्छन्। उनले कति राम्ररी बोल्न जानेका, कविता भने चाहिँ भने दाईसँग सिकेका होला। उनले भनेका कुरा मैले राम्ररी बुझ्न पनि सकिनँ, तर सुनेर कस्तो मजा आयो। कहिले जान्छौ? 10-12 दिनपछि जाने अरे दाई, सँगै लान्छु भन्नुभएको छ। काठको सानो छेसको जस्तो मेरो हातमा राखिदिएर भने, यो सिसा कलम हो तिमीलाई। एउटा सानो कापी दिएर भने, यो कापी नि तिमीलाई, यसमा सिसा कलमले लेख्नुपर्छ। त्यहाँ उनले मेरो नाम लेखिदिए, तारा कुमारी। मैले भने, तिम्रो नाम पनि लेख न। उनले मेरो नामको आडमा आफ्नो नाम पनि लेखिदिए। मलाई लाग्यो उनी बनारस गए पनि उनको नाम सधैँ सधैँ मेरो नामसँगै बसिरहन्छ, मेरो कापीमा मसँगै। उनले पढ्ने गरेको गुणरत्नमालाको पुरानो किताब पनि दिएर भने, यो किताब नि तिमीलाई, राम्ररी पढ है। मैले दङ्ग परेर सोधेँ, बनारस अटर कहिले फर्कन्छौ नि? तिमीले कथामा चाहिँ भने, अर्को वर्ष काफल पाक्ने बेला। आउने जाने अरिरहन्छु नि दाइले जस्तै। मैले मनमा नै सोचेँ, अर्को वर्ष काफल छिट्टै पाकोस्। उनकी आमाले बोलाएको आवाज सुनियो, गोविन्द जान्छु है भनेर उनी गए। म एक्लै भएँ। झट्ट मनमा आयो, म कहाँ एक्लै छु र? मसँग दुई बेलुन, गुणरत्नमालाको किताब, सिसा कलम, कापी, कापीभित्र उनको र मेरो नाम पनि छ। म खुसी भएँ। मेरो मन असाध्यै काल्पनिक छ, अनायासै यस्तो भावना आयो, आफ्ना इच्छाहरू लेखेको चिठी बेलुनमा बाँधी आकाशमा उडाएर भगवान् कहाँ पठाउने, भगवान्सँग मागेका इच्छाहरू पुरा हुन्छन् भनेर मैले गोविन्दले दिएको कापीको एउटा पानामा उनीले दिएको सिसा कलमले टुटेफुटेको शब्द बन्न नसकेका अक्षर लेखेँ। ती अक्षरमा मेरा इच्छा छन्। यस संसारमा ती अक्षर बुझ्ने दुई मात्र छन्, एकजना म र अर्को भगवान्। ती दुई चार अक्षर लेख्न मैले गोविन्दबाट नै सिकेँ। गोविन्दले आफ्ना दाईसँग सिके, उनका दाईले बनारसको गुरुकुलमा गुरुसँग सिके। त्यो गुरुलाई के थाहा, उनले सिकाएका अक्षर मलाई भगवान्का लागि चिठी लेख्न काम लाग्छ। गोविन्दलाई पनि थाहा छैन। गोविन्द, म कति खुसी छु तिमीलाई, तिम्रा दाईलाई, तिम्रा दाईका गुरु र गुरुका पनि गुरुलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद। दुवै बेलुनमा हावा बारे, बेलुनमा विभिन्न रङका बुट्टा छन् मेरा रहर जस्तै। दुवै बेलुनको मुखमा मेरा इच्छा लेखेका चिठी धाकोले बाँधे, एउटा मेरो नाममा, अर्को गोविन्दको नाममा। सबै भन्छन् आकाशमा भगवान्को घर हुन्छ, बेलुन पनि आकाशमा उड्छ। त्यसैले दुवै बेलुन मैले गोविन्दले भने चाहिँ आकाशमा उडाउन खोजेँ। ती बेलुन अवश्य पनि भगवान्को घरसम्म पुग्लान् अनि भगवान्ले मेरा इच्छा पढ्लान् र पुरा गरिदेलान्। ती दुई बेलुन यसरी मेरो र गोविन्दको नाममा इच्छापत्र बोकेर भगवान्को घरतिर जान आँट्दैछन् भन्ने कुरा बेलुन दिने गोविन्दलाई के थाहा, गोविन्दका दाईलाई के थाहा जसले यी बेलुन किनेर ल्याए, त्यो पसलेलाई के थाहा जसले बनारसको आफ्नो पसलबाट यी बेलुन बेच्यो, ती बेलुन उत्पादन गर्ने कारखानाको मालिकलाई के थाहा, तर बेलुनहरू लिएर इच्छा र रहरहरू बोकेर उड्नै सकेनन्। हावा भरेपछि त्यसमा पनि अझ आफ्नै प्राणको हावा भरेपछि बेलुनहरू आकाशमा उड्नुपर्ने हो, उडेनन्। मेरो उचाइभन्दा माथि उड्नै सकेनन्। जति माथि उडाउन खोज्छु जमिनमा मात्र खस्न खोज्छन्। कि मेरा इच्छा र रहरहरू यति धेरै गरुङ्गा छन् जसलाई बोकेर बेलुनलाई माथि माथि आकाशमा उड्न गाह्रो पर्यो। अचानक जससँग भए ती बेलुनको मुखमा धागोले बाँधेर उडाउन पाएको भए मेरो इच्छा मेरो नियन्त्रणमा उड्थे। सोचे आफ्नो नियन्त्रणका इच्छा पनि कहीँ भगवान कहाँ पुग्छन् त? तिनले त बेलगाम उड्न पाउनुपर्छ, तर बेलगाम उडिनन्। मभन्दा माथि नपुगी ती बेलुन हावासँगै अचानक भुइँमा खसे। मैले हावामै समाएर जोगाउन सकिनँ तिनलाई। बेलुनहरू त हरिया घाँसपातका धार र काँडाका चुच्चामा खसे र क्रमशः फुटे प्वाट्ट प्वाट्ट। मेरो इच्छा र रहर पनि फुटे बेलुन चाहिँ। मेरो इच्छाको दुई माना सास बाहिरी हावामा मिसियो। बेलुन फुटेको भन्दा मलाई मेरा इच्छा र मन फुटेकोमा बढी पिर लाग्यो। मेरो इच्छा भगवान कहाँ पुग्न नपाई फुटे। अब आफ्ना इच्छा केमा बाँधेर उडाउँ? हुन त अन्तर्दृष्टि भएका भगवान्ले आफै जानेर मेरा इच्छा पूरा गरिदिँदा भगवानको के बिग्रिन्छ र? तर संसारमा यति धेरै मानिस छन्, भगवान्ले ककसको इच्छा आफै बुझेर पूरा गर्न सकुन्? सायद म बालविधवा नभएको भए यी बेलुन फुट्थेनन् र माथि माथि आकाशमा उड्दै भगवान कहाँ पुग्ने थिए। बालविधवाका इच्छाहरू पनि बालविधवा जस्तै अपवित्र हुन्छन् क्यारे। यी बेलुन माथि माथि उड्नै सकेनन्, भगवान कहाँ पुग्नै सकेनन्। मेरो मन पनि बेलुन झैँ फुट्यो प्वाट्ट प्वाट्ट। घाँस नकाटी साँझतिर आफ्नै इच्छाहरूको मलामी गरेर खिन्न हुँदै घर फर्किए म। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ अमर नेउपानेको उपन्यास सेतो धरतीको छैठौं श्रृङ्खलाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ। श्रुति सम्वेगमा तपाईँ सल्लाह सुझाव र प्रतिक्रिया दिनका लागि हामीलाई पत्राचार गर्न सक्नुहुन्छ। कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि shrutiआई श्रुति एट unn.com.np। सेतो धरती उपन्यास बारे भूमिकामा संगीता मरहट्टा नेपाली पत्र युरोप छोटकरीमा लेख्नुहुन्छ, सेतो धरतीका सेता तर काली लाग्दा र कटु वास्तविकताहरूले मेरो आँखा रसायनन् मात्र, बर्बर्ती आँसु जारी दिए। यतिसम्म चुम्बकीय शक्ति रहेछ यो किताबमा कि खानै छोडेर एकछिनमै पढेर सकाएँ। त्यस्तै सप्तप्रभाका रमेश प्रभात लेख्नुहुन्छ, आख्यानकार अमर नेउपाने मनभित्र आँधी र कलममा हुटुटी बोकेका तर बाहिरबाट शान्त तलाव जस्ता स्रष्टा हुन्। नागरिक जुनकिरीकी सुलोचना अधिकारी लेख्नुहुन्छ, आधा जसो किताब पढिसक्दा तीन पटक त रोइसकेकी थिएँ। यो मेरा कमजोरी होइन, पुस्तकको शक्ति हो। हवस् त, अमर नेउपानेको मदन पुरस्कार प्राप्त कृति सेतो धरतीको वाचनको सातौं श्रृङ्खला लिएर अर्को साता आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।